वाचनबाट हप्तैपिछे हामी सुनिराखेका छौँ अनि तपाईँले कतिको ध्यान दिनुभएको छ मलाई थाहा छैन, मलाई आशा छ तपाईँले सम्झिनुभएको छ अनि सम्झिराख्नु भएको छ भनेर। परमेश्वरको वचन हामीले राम्रोसँग सम्झिएको छैन भनेदेखि, राम्रोसँग ध्यान दिएन भने सम्झना पनि हुँदैन। त्यसकारण जहिले पनि एकाग्र भएर परमेश्वरको वचन सुन्नलाई हामीले प्रयास गर्नुपर्छ, किनभने परमेश्वरको वचन चाहिँ जीवित वचन हो, जहिले पनि क्रियाशील हुन्छ अनि हाम्रो जीवनमा उहाँको वचनद्वारा उहाँ काम गर्नुहुन्छ। आज तपाईँलाई मैले मण्डलीको उद्देश्य परमेश्वरको इच्छा पुरा गर्नु, मण्डलीको उद्देश्य परमेश्वरको इच्छा पुरा गर्नु हो, यो विषयमा म केही कुराहरू तपाईँलाई बाँड्न चाहन्छु। अनि सबभन्दा पहिला चाहिँ म एउटा कुरालाई, सर्वप्रथम योहन्नाको सुसमाचार 17 अध्याय तपाईँले कतिको पढिराख्नु भएको छ, मैले तपाईँलाई पढ्नलाई सल्लाह दिइराखेको थिएँ घरिघरि यो 17 अध्याय, किनभने येशु प्रभु क्रुसमा जानुभन्दा अगाडि वास्तवमा योहन्ना को यो 10:11 अनि 17 येशु प्रभु क्रुसमा जानुभन्दा अगाडि उहाँले गर्नुभएको कुराहरू लेखिएको छ, उहाँले दिनुभएको शिक्षाहरू, अनि यो 17 अध्याय चाहिँ विशेष गरी येशु प्रभुले गर्नुभएको प्रार्थना, अनि वास्तवमा यो बाइबलमा सबभन्दा लामो प्रार्थना यो छ। अरू पटक प्रार्थनाको बारेमा पावलले पत्रुसले गरेको प्रार्थनाहरू ब्रिफमा हामी देख्दछौँ, तर येशु प्रभुले एकदमै विस्तृत रूपमा प्रार्थना गर्नुहुन्छ, विशेष गरी चेलाहरूको लागि, तपाईँ र मेरो लागि पनि। अनि वास्तवमा हामी आज जुन प्रकारले जिउनु पर्ने, हाम्रो सफलता विश्वासमा, आत्मिकी जीवनमा, क्रिस्चियन जीवनमा हामी कस्तो हुनुपर्ने, त्यो सबै कुरा येशु प्रभुको प्रार्थनामा हामी देख्दछौँ। अनि त्यस कारणले यो कुरालाई राम्रोसँग बुझ्दाखेरि चाहिँ हाम्रो जीवन परमेश्वरले कसरी जिएको चाहनु भएको छ त्यो कुरा गर्न अझ सजिलो पर्छ, त्यो कुरा गर्न अझै हामीलाई राम्रोसँग थाहा हुन्छ। त्यसैले तपाईँलाई म सर्वप्रथम चाहिँ योहन्ना 17 अध्यायको 1-4 म पढ्ने प्रयास गर्छु। यहाँ यस्तो लेखेको छ, यी कुरा भनिसक्नु भएपछि येशूले स्वर्गतिर आँखा उचाली भन्नुभयो, हे पिता, समय आइपुगेको छ, तपाईँको पुत्रको महिमा प्रकट गर्नुहोस् र पुत्रले तपाईँको महिमा प्रकट गरोस्। अनि यहाँ येशु प्रभुले भन्नुहुन्छ समय चाहिँ नजिकै आइपुगेको छ, अनि यो समय आइपुग्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। अनि योभन्दा अगाडि सुसमाचारमा तपाईँले हेर्नुभयो भने कतिचोटि येशु प्रभुले मेरो समय आइपुगेको छैन भन्दै हुनुहुन्छ, तर यहाँनिर त्यही रात पक्राउ पर्नुभन्दा केही समय अगाडि, रातको एकदमै बितिसकेको बेलामा, त्यो बेलामा उहाँले गरिराख्नु भएको प्रार्थना, अनि दुई पदमा यसरी लेखेको छ, किनकि तपाईँले उसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ, ताकि उस तपाईँले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन देओस्। यहाँनिर के भन्नुहुन्छ, के प्रार्थना गर्नुहुन्छ येशु प्रभुले, तपाईँले उसलाई भनेको चाहिँ यहाँ माथि हामीले पुत्रको कुरा हेरेको थियौँ होइन, सो तपाईँले पुत्रलाई अथवा येशु प्रभुलाई परमेश्वर पिताले सबै मानिसहरूमाथि अधिकार दिनुभएको छ। पहिलो कुरा, येशु प्रभुलाई सबै मानिसहरूमाथि सबै किसिमको अधिकार परमेश्वर पिताले दिनुभएको छ, अनि त्यो चाहिँ ताकि उहाँले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन दियोस्। त्यो अधिकार चाहिँ पिताले येशु प्रभुलाई दिएकाहरू भनेको चाहिँ ती मानिसहरू, पिताले जबसम्म दिनुहुन्न, अथवा हामीले बाइबलमा 6 योहन्नामा देख्छौँ 44 पिताले डोर्याएकाहरू मात्रै येशु प्रभुमा आउँछन् भन्ने शब्द त्यहाँ हामी देख्छौँ। यहाँनिर तपाईँले उसलाई दिनुभएको सबैलाई उसले अनन्त जीवन दियोस्। येशु प्रभुले भन्नुहुन्छ परमेश्वर पिताले येशु प्रभुलाई जुन व्यक्तिहरू दिनुभएको छ तिनीहरूलाई अनन्त जीवन दिउँ, उहाँले दिनुभएको होस्। त्यसकारण यहाँ देख्छौँ येशु प्रभुलाई किन अधिकार दिनुभयो सबै मानिसहरूमाथि भन्दाखेरि, ती व्यक्तिहरू जसलाई पिताले दिनुभएको छ तिनीहरूलाई अनन्त जीवन दिउन्। त्यसैले येशु प्रभुको काम चाहिँ परमेश्वर पिताले दिनुभएकाहरूलाई अनन्त जीवन दिनु भन्ने एउटा कुरा हामी यहाँ देख्दछौँ। अर्को तिन पदमा चाहिँ योहन्ना सत्रमा जब अनन्त जीवन, अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशु ख्रिस्टलाई चिनुन्। अनि मलाई लाग्छ मैले यो पदलाई तपाईँको अगाडि पटक पटक सेयर गर्ने गरेको छु, अब त कतिजनाले सम्झनु भएको छ। सो अनन्त जीवन के हो भनेर कसैले सोध्यो भने कहिलेकाहीँ मान्छेले के विचार गर्छ भनेदेखि क्रिस्चियन भयो, मण्डली गएपछि चाहिँ अनन्त जीवन पाइहाल्यो, त्यसपछि कुरा सिद्धियो। होइन, वास्तवमा क्रिस्चियन जीवन भनेको चाहिँ धर्म होइन, यो गएर गरेर भन्दा पनि हामी केही कुरामा हुनुपर्छ भनेको चाहिँ हाम्रो सम्बन्ध परमेश्वर पितासँग हुनुपर्छ, जुन चाहिँ येशु ख्रिस्टको मार्फत हुन्छ। त्यो सम्बन्ध हुने कुरा चाहिँ उहाँसँग चिन्जान हुने जस्तो होइन। त्यसको मतलब के हुन्छ भने नि क्रिस्चियन विश्वास चाहिँ अन्धविश्वास हुँदैन, के पनि नजानेको हुँदैन। परमेश्वर कस्तो हुनुहुन्छ, उहाँले कसरी हामीलाई जीवन दिनुहुन्छ र उहाँमा हामीले कसरी जिउनुपर्छ भन्ने कुरा सबै कुराहरू हामी सुसमाचारमा बुझ्दछौँ। त्यस कारणले एकमात्र सत्य परमेश्वरलाई चिन्नु र तपाईँले पठाउनु भएको येशु ख्रिस्टलाई चिन्नु चाहिँ अनन्त जीवन हो। अर्को शब्दमा भन्नुपर्दा परमेश्वरसँग मिलापमा आउनु, सम्बन्धमा आउनु, त्यो चाहिँ अनन्त जीवन हो। पापले मानिस र परमेश्वरको बिचको सम्बन्ध चाहिँ टुट्यो, बिचमा पाप, बाइबलमा त्यही कुरा हामी देख्दछौँ। सबभन्दा ठुलो समस्या जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो, मानिसलाई दिनुभएको आज्ञा सैतानको बहकाउमा आएर आदम र हवाले उल्लङ्घन गर्छ। अनि हामीलाई थाहा छ परमेश्वरको आज्ञा उल्लङ्घन गर्नु, पालन नगर्नु, त्यो पाप थियो। अनि त्यो पापले चाहिँ मानिसमा आत्मिक रूपमा मृत्यु आयो, अब परमेश्वरसँग सम्बन्धबाट ऊ अलग भयो। अनि त्यही सम्बन्ध जो अलग छ मानिससँग, जबसम्म पाप रहिरहन्छ त्यो परमेश्वरसँगको सम्बन्धमा आउनु सकेन। अनि त्यो सम्बन्धमा ल्याउनलाई मानिसको जीवनको पापलाई कसरी हटाउने परमेश्वरले योजना बनाउनु भयो, यही कुरा नै येशु ख्रिस्ट त्यो योजनामा उद्धारकर्ता भएर आउनुभयो। जसरी बप्तिस्मा दिने युहन्नाले युहन्नाको सुसमाचार एक अध्यायको 29 पदमा तपाईँले हेर्नुभयो भने त्यहाँ लेखिएको छ, संसारको पाप उठाइ लैजाने थुमा भनेर हामी त्यहाँ देख्दछौँ। त्यसकारणले येशु प्रभु र परमेश्वर पितासँग कुनै पनि व्यक्तिले चिन्नु भनेको चाहिँ उहाँसँग सम्बन्धमा आउनु भनेको चाहिँ उसको पाप चाहिँ येशूले उठाएर लग्नु भयो। त्यही कारण विश्वास र पश्चातापद्वारा हामी संसारिक जीवनबाट, आफ्नो चलनबाट, सम्पूर्ण कुराबाट फर्केर येशूतिर जान्छौँ र येशूबाट क्षमा पाएर उहाँको रगतले हाम्रो पाप धोएर हामीलाई अब आफ्नो सम्बन्धमा ल्याउनुहुन्छ। त्यो नै अनन्त जीवन हो। त्यसपछि यहाँनिर योहन्ना 17:4 यस्तो लेखेको छ, जुन काम तपाईँले मलाई दिनुभयो त्यो पुरा गरी तपाईँलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु। अनि तपाईँलाई मैले अघि सुरुमा भनेको कुरा चाहिँ के छ भने मण्डलीको उद्देश्य परमेश्वरको इच्छा पुरा गर्नु र परमेश्वरलाई महिमा ल्याउनु दिनु होइन। परमेश्वरको इच्छा पुरा, परमेश्वर मैले तपाईँलाई योभन्दा पहिला धेरैचोटि भनेको छु, यो अर्को कुरा थियो के हो भने मानिसको जीवनमा सबभन्दा महत्त्वपूर्ण उद्देश्य के हो, मानिसको सबभन्दा महत्त्वपूर्ण काम के हो, परमेश्वरलाई महिमा दिने। सो परमेश्वरको महिमा कसरी हुन्छ, उहाँको इच्छा गरेर, उहाँको इच्छा पुरा गरेर हामी परमेश्वरलाई महिमा दिन सक्छौँ। जसरी येशू प्रभुले के भन्छ यहाँनिर, जुन काम तपाईँले मलाई दिनुभयो त्यो पुरा गरी तपाईँलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु। येशू प्रभुले पनि हामीलाई काम दिनुहुन्छ, दिनुभएको छ। अनि आज तपाईँलाई मैले सबभन्दा बढी ध्यान दिलाउन खोजेको कुरा चाहिँ येशू प्रभुले दिनुभएको कामको बारेमा तपाईँ र मलाई कति थाहा छ, अनि त्यसको बारेमा कति सोचेका छौँ, अनि त्यो कसरी पुरा गरिराखेका छौँ। यहाँ पास्टर, अगुवा, प्रचार गर्ने, एल्डर, डिकनको कुरा मात्रै होइन, हरेक ती व्यक्तिहरू जसले येशूलाई, परमेश्वरलाई चिनेर अनन्त जीवन पाउँछ, उनीहरूको जीवनमा परमेश्वरले एउटा काम दिनुहुन्छ, उहाँको इच्छा हरेक व्यक्तिले गर्नुपर्ने हुन्छ। यो कुरो तपाईँले बुझ्नुपर्छ। त्यस कारणले अब तपाईँलाई फेरि यसो भन्ने बित्तिकै के होला, मैले त केही बुझेको छैन, केही जानेको छैन, कसरी गर्ने? परमेश्वरसँग प्रार्थना गर्ने, परमेश्वरको वचन पढ्ने, यसरी जसरी हामी यसरी परमेश्वरको वचन सुन्छौँ, ध्यान दिने, यस्तो गर्दै गर्दा परमेश्वरले हामीलाई उहाँको वचनबाट हामीलाई अगुवाई गर्नुहुन्छ कि हामीले कसरी परमेश्वरलाई महिमा गर्न सक्छौँ। त्यस कारणले परमेश्वरको महिमा गर्नु चाहिँ मानिसको जीवनको सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यस कारण तपाईँलाई म एकजना मान्छेको बारेमा अहिले सुरुमा नै म बाँड्न चाहन्छु। त्यो हाम्रो यो के भन्छ लिडरसिप बिहिबारको बाइबल अध्ययनमा अगुवाहरूको क्लासमा हामीले यसको बारेमा कुरा गरेको छौँ। एकजना स्कटल्यान्डको थियोलोजियन अथवा पास्टर थिए, उनी चाहिँ उनको नाम चाहिँ विलियम चार्ल्स बर्न्स उसको नाम। उनी कुन बेलामा थिए भन्दाखेरि 1815 भनेको छ 1815 1868 त्यो बेलामा जन्मिन्छन्, त्यो बेलामा उनी मर्छन्, होइन? भनेपछि उनी चाहिँ भन्दाखेरि 176 वर्ष अगाडिको कुरा हो। तर यो व्यक्तिको बारेमा एकदम किताबहरू लेखिएको छ, उसले आफैले लेखेका किताबहरू छन्। पहिला सुरु सुरुका मिसिनेरीहरूको बारेमा, जस्तो तपाईँलाई मैले थुप्रै नाम दिन सक्छु। एउटा मान्छे इन्डियाको साधु सुन्दर सिंह, तपाईँलाई बेला बेलामा उसको बारेमा पनि म भन्ने गर्छु। साधारण खालका मान्छे भए पनि असाधारण जीवन जिउँथे यिनीहरू। हडसन टेलर भन्ने अर्को व्यक्ति जो चीनमा मिसिनेरी भएका थिए, विलियम केरी भन्ने अर्को व्यक्ति जो इन्डियामा वेस्ट बङ्गालमा मिसिनेरी थिए, अर्को व्यक्ति त्यस्तै एडमिराम जट्सन भन्ने बर्मामा मिसिनेरी थिए। यिनीहरूले गरेको काम चाहिँ साँच्ची नै उनीहरूले सबै कुरा छोडेर केवल परमेश्वरको इच्छा के छ र उहाँको महिमा कसरी हुन्छ त्यसमा आफ्नो जीवन पुरा दिँदाखेरि आफ्नो घर परिवार देश संस्कृति सुख विलास त्यागेर केही नभएको ठाउँमा गएर उनीहरूले परमेश्वरको सुसमाचार त्यहाँ सुनाउँथे। अनि यो व्यक्तिको बारेमा तपाईँलाई भन्दै गर्दाखेरि चाहिँ उनी चाहिँ स्कटल्यान्डमा सेवाकाई गर्दै थिए। सुरुमा उनी एकदमै प्रख्यात, त्यतिखेरका रिनाउन्स भन्छ, एकदमै प्रख्यात प्रचारक थिए। अनि उनको प्रचारबाट, उनको सेवाबाट स्कटल्यान्डमा धेरै मान्छेहरू के अरे प्रभु येशूमा विश्वास गरेर आएका थिए, होइन? अनि यो चार्ल्स बर्न यो मान्छे धेरै मान्छेहरू विश्वास गरेर आएका थिए। यो चाहिँ चिनको ड्रेस लगाइरहेछ उसले। अनि उसलाई चाहिँ कसैले सोधेछ, तिमी चिन किन जाने? अलिकति डिस्टर्ब भयो यहाँ, फेरि म यसलाई दोहोऱ्याउन चाहन्छु। यो व्यक्ति जो विलियम बर्न्स, एकदमै प्रख्यात प्रचारक, स्कटल्यान्डमा धेरै मानिसहरूलाई विश्वासमा ल्याएको व्यक्ति, अनि उनी मिसिनेरी हुने अगुवाई पाउँछन्, बोलावट पाउँछन्, अनि उनी चाहिँ चिनमा जान तयार हुन्छन्। मान्छेहरूले सोध्छ, तिमी त यहाँ यत्रो काम गरिराखेका छौ, किन तिमी चिनमा जाँदैछौ, के उद्देश्यले जाँदैछौ? अनि उनलाई उसले उत्तर दिन्छन्, मान्छेहरूले सोच्दाखेरि चाहिँ चिनका धेरै मान्छेहरूलाई म बचाउन चाहन्छु भनेर मान्छेले भन्नुपर्ने, होइन? धेरैलाई सुसमाचारमा ल्याउँछु, चर्च सुरु गर्छु, यान गर्छु, त्यान गर्छु भन्ने किसिमको कुरा आउनुपर्ने। तर विलियम बर्न्सले के भन्छन्? परमेश्वरको महिमा गर्नलाई। उनको दिमागमा, उनको विचारमा, उनको हृदयमा परमेश्वरको महिमा मात्रै एक नम्बरमा। धेरै मान्छे ल्याएर नाम कमाउने, पैसा कमाउने, धन कमाउने, सबै कुराहरू आफ्नो अधीनमा ल्याउने। कहिलेकाहीँ यहाँ यस्तो खालको संस्था हुन्छ क्रिस्चियनहरूको, चर्च मिलेर एउटा अर्गनाइजेसन बनाउने, अध्यक्ष सदस्य बन्ने, धेरै मान्छेहरूलाई सदस्य बनाउने, अनि त्यहाँ चाहिँ ठुलो मेरो संस्था भनेर त्यसरी गर्ने। के त्यसो गर्दाखेरि परमेश्वरको महिमा हुन्छ? तपाईँ र मेरो जीवनमा चाहिँ सबभन्दा मुख्य उद्देश्य चाहिँ परमेश्वरको महिमा गर्ने हो, परमेश्वरको महिमा गर्ने हो। अनि तपाईँलाई म घरिघरि यो एउटा क्रिस्चियन अथवा परमेश्वरको मण्डलीको उद्देश्यको बारेमा भन्ने गर्छु। त्यो चाहिँ के हो भनेदेखि, कुनै पनि मण्डलीको उद्देश्य चाहिँ तीनटा कुरा तपाईँलाई मैले भन्ने गर्छु। पहिलो कुरा चाहिँ परमेश्वरको पवित्रतालाई प्रतिबिम्ब गर्नेमा, रिफ्लेक्ट गर्ने। दोस्रो कुरा परमेश्वरको महिमा प्रकट गर्ने। तेस्रो कुरा परमेश्वरको गवाही बन्ने। खास उसरी भन्दाखेरि पहिलो कुरा चाहिँ परमेश्वरको पवित्रतालाई प्रतिबिम्ब गर्ने भनेको चाहिँ हरेक विश्वासीको जीवनमा चाहिँ परमेश्वरको स्वभावलाई अथवा हामी चाहिँ येशूको चरित्रमा, येशूको स्वरूपमा बदलिँदै जानुपर्ने, बन्दै जानुपर्ने। मतलब हाम्रो जीवनबाट येशूको चरित्र, उहाँले गर्नुभएका कुराहरू जस्तै, उहाँकै प्रेम जस्तो, उहाँकै व्यवहार जस्तो, उहाँकै नम्रता जस्तो, एकदमै उहाँकै जस्तो शालीन स्वभाव हामीले प्रतिबिम्ब गर्ने भनेको चाहिँ हामीले देखाउने, हामीले प्रदर्शन गर्ने, हामीले जिउने। त्यो पहिलो कुरा भयो। त्यसो गर्दाखेरि दुईटा कुरा हुन्छ, एउटा चाहिँ उहाँको लागि साक्षी हुन्छौँ, अर्को चाहिँ उहाँको महिमा हुन्छ। सो परमेश्वरको महिमा गर्ने उद्देश्य राख्ने मान्छेले के गर्छ? उहाँको इच्छा अनुसार जिउँछ। वास्तवमा तपाईँलाई फेरि पनि सम्झाउँछु, मैले योभन्दा अगाडि तपाईँलाई सिकाएको थिएँ कि क्या हो, रोमी 12 अध्यायको 9 देखि 21 त्यहाँ 13 पदहरू छन्। अनि 9 पदमा के लेखेको छ भने, रोमी 12 अध्यायको 9 पदमा प्रेम निष्कपट होस्। अनि त्यसपछि तपाईँले पढ्नुहोस् एकजना क्रिस्चियनले कसरी जिउनुपर्छ यो संसारमा, मानिसहरूको बिचमा कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको एकदमै राम्रो शिक्षा तपाईँले त्यहाँ देख्नुहुन्छ, रोमी 12 9 देखि 21। तर तपाईँले रोमी 12 एक पदमा के देख्नुहुन्छ? आफ्नो शरीरलाई परमेश्वरलाई ग्रहण योग्य हुने गरी उहाँको महिमाको निम्ति समर्पण, बलिदानको रूपमा समर्पण गर्ने, पहिलो कुरा छ। दोस्रो कुरा चाहिँ आफ्नो मनलाई परिवर्तन गर्ने कुरा छ। मन भनेको चाहिँ विचार। तपाईँ र म जब ख्रिस्टमा विश्वास गर्छौँ नि, हामीले पहिलादेखि बुझिआएका कुराहरू, हामीले पहिलादेखि सोचिआएका कुराहरू, हामीले पहिलादेखि चाहना गरेका कुराहरू अब बदलिनुपर्छ। किन बदलिनुपर्छ भनेदेखि, पहिलाका कुराहरू जो हामीमा हुन्छन्, हाम्रो सोच हुन्छ, हरेक कुरा, मान्छेले के भन्छ, मान्छेको अगाडि हामीले आफ्नो इज्जत देखाउनु पर्यो। मान्छेले हामीलाई, ओ यो त मान्छे त राम्रो रहेछ, यसको त यो त धनी रहेछ, यसको त धेरै रहेछ, यसको त यस्तो रहेछ, हामी त्यसमा खुसी हुन्छौँ। त्यो पहिलाको जीवन हो। तपाईँहरू कतिजना क्रिस्चियनहरूले भन्नुहुन्छ होला, होइन अहिले पनि त त्यो राम्रै लाग्छ, होइन यता र उता गरेर हामीले के कोसिस गर्छौँ भने नि, मान्छेको अगाडि प्रभाव पारेर म चाहिँ राम्रो छु भनेर देखाउनु। त्यो पहिलाको हो। तर जब तपाईँ परमेश्वरलाई आफ्नो जीवन सुम्पेर उहाँको पछि लाग्नुहुन्छ, येशूलाई जीवनको सबै क्षेत्रमा उहाँको अधिकार र उहाँको इच्छा गर्ने भनेर उहाँलाई प्रभुको रूपमा स्वीकार छौँ, यहाँ सुन्नुहोस्, कति धेरै मान्छेहरू विश्वास गरेर क्रिस्चियन भएर बत्तिसमा दिएका छन्, बाइबल बोकेर चर्च गएर गीत गाउँछन्, प्रचार गर्छन्, यो सबै हुन्छ, तर उनीहरूले आफ्नो जीवनको सबै क्षेत्रमा येशूको अधिकार र इच्छा गर्नलाई, पुरा उहाँलाई प्रभु बनाएर सुम्पिएको यो अवस्था कम छ कतिचोटि, तपाईँले देख्नुहुन्छ। यदि कुनै पनि व्यक्तिले त्यसरी येशूलाई आफ्नो हृदयको सिंहासनमा प्रभुको रूपमा विराजमान गराएको छ भनेदेखि, उसको जीवनमा येशूको चरित्र झल्किन्छ। त्यो चाहिँ परमेश्वरको पवित्रतालाई प्रतिबिम्ब गर्ने कुरा हो, परमेश्वरको जीवनलाई प्रतिबिम्ब गर्ने कुरा हो। तपाईँ र म गवाही हुने भन्ने कुरा त्यही हो। साक्षी हुने भन्ने कुरा के हो भने, तपाईँको बोली, तपाईँको जिउने कुरा चाहिँ परमेश्वरको वचन येशूको जीवनसँग ठ्याक्कै मेल खान्छ, त्योभन्दा फरक हुनै सक्दैन। त्यसकारण यहाँ मैले तपाईँलाई विलियम चार्ल्स बर्न्सको कुरा गरेँ, 176 वर्ष अगाडिको कुरा गरेँ। तर यो एकदमै महत्त्वपूर्ण कुरा थियो, यो एकदमै ठुलो कुरा थियो। यो मान्छे बेलायतमा एउटा विकसित देशमा त्यहाँ पनि ठुलै काम गरिरहेको थियो, एकदम धेरै मान्छेहरू विश्वासमा ल्याएको थियो। तर उसले चिनमा गएर धेरै मान्छे विश्वासमा ल्याउने भन्दा पनि परमेश्वरको महिमा गर्ने कुरालाई प्राथमिकता दिएको छ। प्रियहरू, तपाईँ जतिजना क्रिस्चियन हुनुहुन्छ, तपाईँ एक्लै हुनुहुन्छ, बे गरेको छैन, केटा मान्छे, केटी मान्छे, विद्यार्थी हुनुहुन्छ, जागिरे हुनुहुन्छ, अथवा तपाईँ बे गरेर परिवारमा हुनुहुन्छ, अथवा तपाईँ पढ्दै हुनुहुन्छ, जेसुकै गर्नुहुन्छ, तपाईँले परमेश्वरलाई प्रभु बनाउनु भएको छ भनेदेखि तपाईँको जीवनको उद्देश्य उहाँलाई महिमा दिने भन्दा अरू हुँदै हुँदैन। जब मान्छेले परमेश्वरलाई महिमा दिने जीवन जिउन थाल्छ, उसको जीवनमा सबभन्दा ठुलो कुरा आनन्दले भरपूर हुन्छ, परमेश्वरको उपस्थिति उसलाई थाहा हुन्छ। त्यसकारणले तपाईँलाई मैले मानिसको के भन्छ मण्डलीको उद्देश्य चाहिँ परमेश्वरको इच्छा पुरा गरेर उहाँलाई महिमा दिने कुरा हो। त्यही कुरा चाहिँ हामीले अलिकति हेर्दैछौँ। म छिटो आज पनि ढिलै हुने भयो, तपाईँलाई म छिटो आजको जे कुरा तपाईँलाई मैले बाँड्न चाहेको म बाँड्न चाहन्छु, बाँड्न कोसिस गर्छु। अनि यहाँनिर तपाईँलाई मैले अघि महिमा दिने कुरा गर्दै गर्दा हामी सबैको केही न केही हुन्छ, अथवा केही नभएको चाहिँ यहाँतिर होमलेस भन्छ, त्यहाँ चाहिँ के भन्छ त्यसलाई बेवारिसे सडकमा बसेर माग्ने, उसको पनि केही न केही कुरा हुन्छ होला। कहिलेकाहीँ यहाँ अमेरिकामा होमलेसहरूको चाहिँ गाडी पनि हुन्छ, होइन, गाडीमा सबै ताम्लो तुम्लो राखेर त्यहीँ सुत्छ, केही न केही हुन्छ। तर जे पनि हामीमा हुन्छ भनेर सबै वरदानहरू, जस्तै भौतिक शरीर, परिवार, शिक्षा, प्रतिभा, परिवार भन्दाखेरि के हुन्छ, श्रीमान, श्रीमती, छोरा, छोरी, यो सबै कुरा। शिक्षा भनेको तपाईँले हासिल गरेको शिक्षा, तपाईँ कोही चाहिँ तपाईँ चाहिँ एकदम हरेक कुरामा गोल्ड मेडल ल्याउने जस्तो हुनुहुन्छ होला, उसको प्रतिभा, ट्यालेन्ट, ऊ चाहिँ केही कुरा गर्न एकदम निपुण छ होला, एकदम राम्रोसँग गर्न सक्छ होला, राम्रोसँग गीत गाउने हुन्छ, खेलकुदमा हुन्छ, दुनियाँ कुरामा बोल्नेमा हुन्छ, कसैको बिछट्ट बुद्धि सम्झन सक्ने शक्ति हुन्छ, कोही धन सम्पत्ति धनी हुन्छ। हामीले पाएका विभिन्न अवसरहरू, कसैले चाहिँ विभिन्न किसिमका अवसरहरू जसले गर्दा उसले आफ्नो जीवनमा धेरै उपलब्ध गर्न सक्छ अवसरहरू, यो सबै कुराहरू चाहिँ परमेश्वरको महिमाको निम्ति प्रयोग गर्न दिएको हुन्छ। यो सबै कुराहरू, यो कुरा तपाईँ सबैको कानमा आज घुसाउँछु, तपाईँ र मसँग भएको कुनै पनि कुरा, यहाँ जति पनि भनेको छु, सबै कुरा परमेश्वरको महिमा गर्नको निम्ति, परमेश्वरको महिमाको निम्ति प्रयोग गर्नलाई यो दिएको हुन्छ। यदि तपाईँ साँच्चै परमेश्वरमा विश्वास गर्नुहुन्छ, तपाईँ परमेश्वरको पछि लाग्न चाहनुहुन्छ, परमेश्वरलाई महिमा दिन चाहनुहुन्छ भने यो कुरामा तपाईँले प्रष्ट हुनु पर्यो। परमेश्वरको हाम्रो तपाईँको छोराछोरी हुन्छ नि, छोराछोरीलाई परमेश्वरको महिमा गर्ने बाटोमा लगाउनुहोस् सानैदेखि, हरेक कुरा। धेरै जस्तो छोराछोरीलाई चाहिँ हामी पूजा गर्छौँ, अनि पछि तपाईँ उसको उमेर पुग्दै गएपछि थाहा पाउनु होला, त्यसपछि उसलाई न फर्काउन सकिन्छ न चढाउन सकिन्छ। तर आज तपाईँले परमेश्वरलाई महिमा गर्न सिकाउनु भयो, उसलाई नम्रता सिकाउनु भयो, उसलाई आदर सिकाउनु भयो, पवित्रता सिकाउनु भयो, आज्ञा पालन सिकाउनु भयो, अनि परमेश्वरको आशिष त्यहाँ पर्छ, अनि उसले परमेश्वरको सेवा गर्न पुग्छ। त्यसकारण यो सबै कुरा तपाईँले ध्यान दिनुपर्छ। आजको वचनमा हामी यही कुरा हेरिराखेको छौँ, हाम्रो आफ्नो लागि सबै कुरा होइन, हाम्रो आफ्नो लागि, हाम्रो आफ्नो व्यक्तिगत प्रयोगको लागि सबै कुरा होइन, तर परमेश्वरको महिमाको लागि। अनि त्यो कुरो तपाईँलाई म प्रष्ट भन्न चाहन्छु। आर्थिक उन्नति हुन्छ मान्छेको, धेरै पैसाहरू हुन्छन्, तर त्यसको प्राथमिकता तपाईँले दिनु भएन भने थाहा छ तपाईँलाई, यो संसारको जीवन एकदमै जवानै हुने मान्छे पनि एक दिन अन्तिम हुने दिन आउँछ, अनि त्यो धन सम्पत्ति उसले लानु सक्दैन, केही गर्न सक्दैन, अनि त्यो अवसरहरूबाट सबैभन्दा बाठो, सबैभन्दा सम्झन सक्ने, बिछुट्ट भाषण गर्न सक्ने, एक दिन दिमाग त्यो पनि खत्तम हुन्छ, डिमेन्सिया लाग्छ, बुढेसकालमा बिर्सिन थाल्छ, कसैलाई त अल्जाइमर लाग्छ, तपाईँलाई थाहा छ। तर तपाईँले परमेश्वरको लागि के गर्दै हुनुहुन्छ? यो यदि तपाईँ साँच्ची नै परमेश्वरलाई पछ्याउन चाहनुहुन्छ भने यी सबै कुरा सोच्नुपर्ने कुरा हो। त्यसकारणले प्रभु येशूलाई सबै कुरामा अधिकार दिएको चाहिँ हामीले दुई पदमा हेरिरहेको थियौँ, सबै कुरामा प्रभु येशूलाई अधिकार दिएको चाहिँ ताकि उहाँले परमेश्वरले दिनुभएकाहरूलाई अनन्त जीवन दिन सक्नु भएको होस्। अनि तपाईँलाई म यस सम्बन्धीमा एक दुईवटा बाइबलका पदहरू पढ्न चाहन्छु। अनि सर्वप्रथम म यो युहन्ना छको यो परमेश्वरले दिनुभएकोहरूलाई अनन्त जीवन सम्बन्धी कुरामा हामी 6:37 हेर्छु, पिताले मलाई दिनुहुनेहरू सबै मका आउने छन् र मका आउने कसैलाई पनि म कहिल्यै त्याग्ने छैन। यहाँ येशु प्रभुले भन्नुहुन्छ पिताले दिएकाहरूलाई प्रभु येशुले कहिल्यै त्याग्नु हुँदैन, र जसलाई पिताले दिनुहुन्छ उनीहरू चाहिँ येशु प्रभु कहाँ आउँछन् भनेर यहाँ लेखेको छ। तपाईँलाई यहाँ 38 पद पढ्न चाहन्छु, किनकि मेरो इच्छा पुरा गर्नलाई म स्वर्गबाट ओर्ली आएको होइन, तर मलाई पठाउनु हुनेको इच्छा पुरा गर्नलाई आएको हुँ। अनि येशु प्रभुले के भन्नुहुन्छ, हरेक चोटि यो कुरा दोहोऱ्याउनुहुन्छ, पिताको इच्छा पुरा गर्नु नै मेरो भोजन हो, एउटा ठाउँमा उहाँले भन्नुहुन्छ। सो येशु प्रभु कहिले पनि भन्नुहुन्छ कि म आफ्नो कुरा होइन, म पिताको कुरा गर्न आएको छु। अनि वास्तवमा परमेश्वरको देखा सिकी गर्ने हो भनेर पावलले एफिसीमा लेखेका छन्, तपाईँ र म परमेश्वरको इच्छा पुरा गरेर उहाँलाई महिमा दिने तपाईँ मेरो काम हो वास्तवमा, होइन। अर्को पद हामी पढ्छौँ 29:6, अनि मलाई पठाउनु हुनेको इच्छा यही हो कि उहाँले मलाई दिनुभएका कसैलाई पनि मैले नगुमाऊ तर तिनीहरूलाई अन्त्यको दिनमा फेरि जीवित पारेर उठाऊ। अन्तको दिन भनेको चाहिँ हामी येशु प्रभुको दोस्रो आगमन भन्दा पहिला यहाँ सुती गयौँ भने जब प्रभु आउनुहुन्छ त्यो दिन अन्तको दिन, त्यो दिन जीवित पार्नुहुनेछ। यदि उहाँमा हामीले आज परिवर्तन भएका छौँ भने यस 6:40 यस्तो रहेछ, किनकि मेरा पिताको इच्छा यही छ कि प्रत्येक जसले पुत्रलाई हेर्छ र उसमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन प्राप्त गरोस् र म त्यसलाई अन्त्यको दिनमा फेरि जीवित पार्नेछु। यो पुत्रलाई हेर्ने र उहाँमा विश्वास गर्नेलाई पिताले अनन्त जीवन दिनुहुन्छ, अनि अन्त्यको दिनमा तिनीहरू जीवित पारिने छन्, उनीहरूले पुनरुत्थानको शरीर महिमाको शरीर पाउने छन्, बाइबलमा त्यही लेखिएको छ। तर येशूलाई नहेर्ने र उहाँमाथि विश्वास नगर्ने, बाइबलमा डरलाग्दो कुरा लेखिएको छ। त्यसकारण हामी दिनदिन यो कुरालाई जोड दिइराखेका छौँ कि हामी हाम्रो सम्पर्कमा आएकोहरूलाई प्रभुको प्रेम देखाएर उहाँको सुसमाचार सुनाएर उहाँमा विश्वासमा ल्याउँ भनेर हामी प्रयास गर्नुपर्छ। त्यसकारणले युहन्ना 18:18 पनि यस्तो थियो, तब येशू नजिक आएर तिनीहरूलाई भन्नुभयो हेर स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिएको छ। अनि त्यसपछि युहन्ना 28:29-20 उहाँले हामीले के गर्नुपर्छ, जाओ र चेला बनाओ, पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा देऊ र मैले सिकाएका सबै कुराहरू तिनीहरूलाई पालन गर्न सिकाओ र युगको अन्तसम्म म तिमीहरूको साथमा छु भनेर उहाँले त्यहाँ भन्नुभएको छ। सो यसरी पिताको इच्छा परमेश्वरले येशू प्रभुले गर्नुभयो र येशू प्रभुले हामीलाई आज्ञा गर्नुभएको छ, अनि तपाईँ र मेरो जीवन चाहिँ येशूको इच्छा गर्नलाई हो। येशूको लागि परमेश्वर पिताको इच्छा के थियो भनेर विचार गर्ने, उहाँले येशूको लागि परमेश्वर पिताको इच्छा चाहिँ परमेश्वरले दिनुभएकाहरूलाई अनन्त जीवन दिनु, होइन, अनन्त जीवन दिनुभएको होस् भनेर हामीले यो दुई पदमा यहाँ पढेका थियौँ। युहन्ना 17:2 पिताले दिनुभएकाहरूलाई पृथ्वीको मानिस जातिमाथि अधिकार दिनुभएको थियो, त्यो चाहिँ अनन्त जीवन दिन सकोस् भनेर, होइन, हरेकलाई, तपाईँले दिनुभएका हरेकलाई, परमेश्वरले दिनुभएका हरेकलाई अनन्त जीवन दिने चाहिँ परमेश्वरको इच्छा येशू प्रभुलाई थियो। मुख्य कुरा मण्डलीले के गर्नुपर्छ भन्ने कुरा चाहिँ आज हामी कुरा गर्न प्रयास गर्छौँ। प्रष्ट पारेको कुरा के छ भनेदेखि, प्रभु येशूले अन्तिममा स्वर्ग जानु अघि जुन कुरा भन्नुभएको थियो, तपाईँलाई थाहा छ के भन्नुभएको छ, जब तिमीहरूले पवित्र आत्मा पाउनेछौ, पवित्र आत्मा पाएपछि तिमीहरूले शक्ति पाउनेछौ। वास्तवमा यो गवाईको निम्ति हामी पढ्छौँ, तर हामी गवाईलाई कति बुझ्छौँ थाहा छैन, होइन, हामीले गवाही कति हुन्छौँ थाहा छैन। गवाहीको लागि जहिले पनि पढ्छौँ, पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू जेरुसलेममा सारा यहुदियामा सामारिया र पृथ्वीको अन्त अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ। वास्तवमा यो यति महत्त्वपूर्ण कुरा छ, जुन दिन पवित्र आत्मा संसारमा आउनुभयो पेन्तिकोसको दिन चेलाहरूमा आउनुभयो, त्यसपछि पत्रुस उठेर प्रचार गर्न थाले। अनि वास्तवमा तपाईँले हेर्नुभयो भने नयाँ नियममा अनि त्यो बेलामा सुरु भएर मण्डलीको सेवामा, मण्डलीको जुन काम छ त्यसमा पुस्तौँदेखि अनि आजसम्म संसारभरि परमेश्वरको काम भइराखेको छ पवित्र आत्माको शक्तिमा। यस जब संसारमा आउनुभयो होइन, अनि मानिसको हृदयमा उहाँ रहनुभयो, मान्छेको हृदयलाई उहाँले रूपान्तरण गर्नुभयो एउटा अर्को कुरा, अनि त्यो कुरा हामी प्रष्ट देख्छौँ। त्यस कारणले प्रेरितको पुस्तकमा तपाईँले जति पनि कुरा देख्नुहुन्छ उहाँको शिक्षा पवित्र आत्माले को शक्तिमा दिएको थियो, अनि जति पनि व्यक्तिहरू यो प्रेरित दुई अध्यायभन्दा पछि जब पेन्तिकोस्ट आउँछ त्यसपछि हामीले पावलको बारेमा देख्छौँ पवित्र आत्माद्वारा, पत्रुसको बारेमा सुरुमा देख्छौँ उनले प्रचार गरेको शक्तिमा, त्यो पवित्र आत्माको शक्तिमा हामी देख्छौँ। अनि त्यहाँनिर मेरो निम्ति तिमीहरू साक्षी हुनेछौ भन्ने कुरा देखिन्छ, किनभने पत्रुसको जीवनमा मानिसहरूले येशु प्रभुको साक्षी पाउँछन्, उन येशु प्रभुको शक्ति पवित्र आत्माद्वारा उनीहरूले बोलेको कुरामा पाउँछन् र मान्छेहरू परिवर्तन हुन्छन्। यहाँसम्म कि जहाँ जहाँ येशु के अरे यी मानिसहरू जान्छन् यिनीहरू केवल पवित्र आत्माले भरिएर पवित्र आत्माको साक्षी उनीहरू भएको हामी देख्दछौँ। येशूलाई जीवन सुम्पिएपछि मात्र पवित्र आत्मा त्यो व्यक्तिमा आउनुहुन्छ। वास्तवमा यो कुरा चाहिँ मान्छेले विचार गर्नुपर्छ। कतिचोटि हामी ख्रिस्टमा विश्वास गरेका छौँ भन्छौँ कि हामी पवित्र आत्माको शक्ति प्राप्त गरेका व्यक्तिहरू हौँ कि होइनौँ, यो सबभन्दा महत्त्वपूर्ण कुरा छ। किनभने मान्छेले आफ्नै क्षमता, कोसिसले, दिमागले सबै कुरा गर्न सक्छ बाहिरी रूपमा, तर अनन्तको काम केवल पवित्र आत्माले गर्नुहुन्छ। तर अनन्तको काम गर्न सक्ने पवित्र आत्मा पाउने व्यक्ति केवल त्यो व्यक्ति हुन्छ जसले संसारबाट पूर्ण रूपमा पश्चाताप गरेर परमेश्वरलाई आफ्नो प्रभु मान्छ, येशूलाई, र उसको हृदय पवित्र आत्माबाट परिवर्तन भएको हुन्छ। अनि ऊ त्यसरी येशूको पछि लाग्छ, ऊ चाहिँ परमेश्वरबाट नयाँ गरी जन्मिएको हुन्छ। अनि नयाँ गरी जन्मिएको व्यक्ति पवित्र आत्माद्वारा जन्मिएको हुन्छ र ख्रिस्ट पवित्र आत्माद्वारा उसको हृदयमा बस्नुहुन्छ। अनि ऊ चाहिँ उसलाई चाहिँ हामी ख्रिस्टको राजदूत भनेर भन्दछौँ। अब यहाँनिर यो केही प्रश्नहरू तपाईँलाई म गर्न चाहन्छु। हामी कसरी शक्ति प्राप्त गर्न सक्छौँ? हामीलाई शक्ति के को निम्ति दिइन्छ? यो शक्तिको स्रोत के हो? के तपाईँ येशूको साक्षी हुनुभएको छ? कुन शक्तिमा सेवा गर्नुहुन्छ? यो एकदमै महत्त्वपूर्ण कुरा हो। तपाईँ र म परमेश्वरको सेवा गर्छौँ भनेदेखि जबसम्म पवित्र आत्मा हामी पाउँदैनौँ अथवा पश्चाताप गरेर येशूमा भरोसा गर्दैनौँ, हामी परमेश्वरको शक्तिमा सेवा गर्न सक्दैनौँ। अनि पवित्र आत्माको शक्तिमा प्रेरित 1:8 कुरा चाहिँ त्यही हो। मण्डली पवित्र आत्मा पाएपछि जुन शक्ति पाउँछ त्यसद्वारा मात्र साक्षी हुन सक्छ, अनि त्यो पवित्र आत्माद्वारा भएको साक्षीद्वारा मात्र परमेश्वरको अनन्तको काम हुन सक्छ, अनि त्यो चाहिँ साँच्ची नै येशूको शरीरको काम हो। अनि प्रेरितको पुस्तकमा जति पनि कुराहरू लेखिएको छ यो पवित्र आत्मामा भएको एउटा साक्षी हो, पवित्र आत्माद्वारा भएको सेवा हो। आजको मण्डलीमा, आजका विश्वासीहरूमा यदि तपाईँ साँच्ची नै हृदय रूपान्तरण भएर सबै पाप त्यागेर इमान्दारपूर्वक परमेश्वरलाई पछ्याउनु भएको छ भने तपाईँमा पनि यो नयाँपन आउन सक्दछ। पावलले 2 कोरिन्थी 5:17 भन्छन्, यसकारण यदि कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो, पुरानो कुरा बितिगएका छन्, अब नयाँ आएका छन्। ख्रिस्टमा हुने व्यक्तिहरू चाहिँ नयाँ सृष्टि कसरी हुन्छ? किनभने उसमा आएको आत्माले उसलाई नयाँ पार्नुहुन्छ, सजीव पार्नुहुन्छ, नयाँ गरी जन्मेको हुन्छ। अब पाप गर्ने कुरा त्यागेको हुन्छ भने त्यसबाट पश्चाताप गरेको हुन्छ। पश्चाताप भन्ने शब्द फर्किने हो, 180 डिग्री फर्किने। संसारिक मार्ग, आफ्नो मार्ग, पुरानो मार्गबाट परमेश्वरको इच्छा गर्ने पवित्रता र धार्मिकताको मार्गमा पूर्ण रूपमा फर्किने, जबसम्म यो कुरा हुँदैन हामी परमेश्वरको शक्तिबाट काम गर्न सक्दैनौँ। अनि यहाँनिर लेखेको छ दोस्रो कोरन्थी 4:5:18 यो सब परमेश्वरबाट भएको, त्यो नयाँ हुने, परिवर्तन हुने, गवाही हुने, शक्ति हुने सबै कुरा कहाँबाट हुन्छ? मान्छेको शक्तिबाट हुँदैन, परमेश्वरबाट भएको हुन्छ, जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनुहुन्छ। अघि सुरुमा तपाईँले मैले भनेको थिएँ, अनन्त जीवन चाहिँ परमेश्वरलाई र येशू प्रभुलाई चिन्नु भनेको मतलब उहाँसँग सम्बन्धमा आउनु, उहाँसँग मिलापमा आउनु। अनि यो काम परमेश्वरले ख्रिस्टद्वारा गर्नुहुन्छ, उहाँको रगतले हाम्रो पापलाई धोएको हुन्छ। अब उहाँको अगाडि हामीले धार्मिकताको बारेमा, धर्मी ठहरिने कुराको बारेमा हेरेका थियौँ, हामी उहाँको अगाडि धर्मी ठहरिन्छौँ ख्रिस्टको धार्मिकतामा, हामीलाई मिलापको सेवा। यहाँनिर अर्को पोइन्ट पनि छ, येशू ख्रिस्टद्वारा हामी नयाँ गरी जन्मिएर परमेश्वरको मिलापमा मात्रै आउँदैनौँ, हामीले अरूलाई मिलापमा ल्याउने सेवा पनि पाएका छौँ। अनि त्यो महत्त्वपूर्ण कुरा छ, जब हामीले अरू जो प्रभुलाई नचिन्नेहरूलाई चिनाउने काम गर्छौँ, उनीहरू परमेश्वरसँग मिलापमा आउँछन्, अनि त्यो मिलापमा ल्याउने सेवा हरेक विश्वासीलाई परमेश्वरले दिनुभएको छ। अनि त्यो केवल उहाँको आत्माद्वारा मात्र गर्न सकिन्छ, हामी आफैलाई जाँच्न जरुरी छ। त्यसै कारणले यहाँ 20 भनेको छ, हामी ख्रिस्टका राजदूत हौ। राजदूत भनेको चाहिँ राजाको दूत, तपाईँ र म जब मिलापको काम गर्छौँ तब राजदूत हौ, तपाईँ र म फुट्याउने काम गर्छौँ, भड्काउने काम गर्छौँ, विद्रोह गर्ने काम गर्छौँ, ग्रुपको कुरा गर्छौँ, तपाईँ राजदूत होइन, परमेश्वरको महिमा गर्ने काम। तपाईँ र मैले गरेको काम हर क्षण परमेश्वरको अगाडि छर्लङ्ग छ। मैले देखेको छु कतिजना मान्छेहरू, मान्छेको उपस्थितिमा एउटा कुरा, अनुपस्थितिमा अर्को कुरा, मण्डलीमा प्रार्थना गर्दा एउटा कुरा, अरू ठाउँमा अर्को कुरा, यस्तो सोचिराखेको हुन्छ होला कि परमेश्वर केही देख्नुहुन्न। वास्तवमा यो जुन संस्कृति र धर्मबाट हामी आइराखेका हुन्छौँ, त्यहाँ मानेको देवदेवताहरूको बारेमा त्यस्तै हो, किनभने त्यो त ढुङ्गा हुन्छ, न मुख हुन्छ, न कान हुन्छ, न नाक हुन्छ, न केही कुरा सुन्न सक्दैन, न बोल्न सक्छ। अनि त्यस कारणले हामी कतिचोटि परमेश्वर, जीवित परमेश्वरलाई विश्वास गर्ने परिस्थितिमा आउँदाखेरि पनि हामी परमेश्वरलाई त्यही प्रकारले सोचिराखेको हुन्छौँ। तर तपाईँ र मेरो मुखमा आउनुभन्दा अगाडि, त्योभन्दा अर्को दिमागमा सोच्नुभन्दा अगाडि परमेश्वरलाई थाहा हुन्छ। त्यस कारणले परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भएको छ, ख्रिस्टकै पक्षमा हामी तिमीहरूलाई बिन्ती गर्दछौँ कि तिमीहरू परमेश्वरसँग मिलापमा आऊ। यहाँ पावलले कोरन्थका विश्वासीहरूलाई भनिराखेका छन्, हामी बाइबल बोक्दैमा, बप्तिस्मा लिँदैमा, चर्च जाँदैमा, गीत गाउँदैमा, प्रचार गर्दैमा, बाइबलका पदहरू कण्ठ गर्दैमा परमेश्वरको मिलापमा आएको प्रमाण हुँदैन। तर परमेश्वरको मिलापमा त्यो व्यक्ति आउँछ जसले पाप गर्न छोड्छ, जसको हृदय ख्रिस्टमा परिवर्तन रूपान्तरण छ, उसमा कहिल्यै कुनै कुराको सानो कण पनि रहँदैन, किनभने उसले केवल परमेश्वरको इच्छा गर्छ, उसले सबैलाई एक किसिमको कुरा गर्छ। अनि रोमी 12:9-21 पढ्नुभयो भने त्यहाँ जुन व्यवहार छ नि, खराबीलाई भलाइले जित, हामी त के गर्छौँ भनेदेखि कसैले हामीलाई खराब गर्यो भने हामी त्योभन्दा 3 खराब गर्छौँ। वास्तवमा त्यस्तो खालको मान्छेको हृदय परमेश्वरको आत्माले चल्या हुँदैन, यो कुरो तपाईँलाई जहिले पनि थाहा हुनुपर्छ। जुन बेलामा तपाईँको दिमागमा अर्को प्रति दुःख दिने र उसलाई नोक्सान बनाउने, उसको विरोध र बदनाम गर्ने कुरा निस्किन्छ नि, त्यो शैतानको आत्मा हो। तपाईँलाई क्लियर हुनुपर्छ, तपाईँ होसियारी हुनुपर्छ। परमेश्वरको आत्माले त मिलाप ल्याउँछ प्रियहरू, हो, प्रेम ल्याउँछ, क्षमा ल्याउँछ। त्यस कारणले त्यो कुरो प्रष्ट हामीले बुझ्नुपर्छ। परमेश्वरको सेवा गर्नेहरू, पवित्र आत्मा जब उसमा हुन्छ, उहाँले नै शक्ति दिनुहुन्छ, यही शक्तिले हामी परमेश्वरको लागि, ख्रिस्टको लागि गवाही बन्न सक्दछौँ। अनि वास्तवमा तपाईँलाई म एउटा सानो अर्को एकजना व्यक्तिको बारेमा भन्न चाहन्छु, साधु सुन्दर सिंह। तपाईँले काहीँ पनि किताब हेर्नु भने पढ्नुहोस् यसको बारेमा, उसले कस्तो खालको गवाही दिएको छ भनेर। शक्तिशाली मान्छे, परमेश्वरले यो इन्डिया जस्तो ठाउँमा यसरी प्रयोग गर्नुभएको छ। ऊ नेपालमा कतिचोटि आयो, उसले तिब्बतमा कतिचोटि गयो, होइन? अनि मलाई लाग्छ 31 32 33 वर्षको उमेरदेखि ऊ हरायो, कहाँ गयो कसैलाई थाहा छैन। अनि उसले साँचो क्रिस्चियनको बारेमा के लेखेको छ, यो साँचो क्रिस्चियन, द ट्रु क्रिस्चियन इज लाइक स्यान्डवुड, स्यान्डलवुड भनेको चाहिँ रक्त चन्दन होइन, बास्ना आउँछ, विच इम्पार्ट्स इट्स फ्रेग्रेन्स टु द एक्स विच कट्स इट, भनेको चाहिँ त्यो रक्त चन्दनको बोटले के गर्छ अरे भने त्यो बन्चरो जसले रक्त चन्दनको त्यो रुखलाई काटिदिन्छ नि, अनि त्यो रुखलाई काट्ने बन्चरोलाई आफ्नो सुबासनाको त्यो रसले भरिदिन्छ, सुबासना दिन्छ विदाउट डुइङ एनी हार्म इन रिटर्न। आफूलाई त्यसरी काट्नलाई कुनै पनि खराबी उसलाई दिँदैन। मैले त्यसलाई नेपालीमा अनुवाद गर्न कोसिस गरेको छु। साँचो विश्वासी चन्दनको रुख जस्तै हुन्छ जसले यसलाई काट्ने बन्चरोलाई बदलामा कुनै हानि नपुर्याई आफ्नो सुगन्धले पुरै भिजाइदिन्छ। यो एउटा क्रिस्चियन भनाइको मतलब, बन्चरो भनेको चाहिँ के हो, चन्दन भनेको चाहिँ के हो, तपाईँ र म मेरो जीवन चाहिँ रक्त चन्दनको बोट जस्तो हुनुपर्ने, हामी भित्र हुनुभएको ख्रिस जो सुवासनाको रूपमा प्रेमको रूपमा हामीबाट निस्कन्छ, तर तपाईँ र म साँचो क्रिस्चियन छौँ भनेदेखि चाहिँ हामीलाई दुःख दिने, छेड्ने, हाम्रो कुरा काट्ने, बदनाम गर्ने, जुन हिसाबले हामीलाई दुःख दिने मान्छेहरूको बदलामा हामी के गर्छौँ, एउटा सुवासनाले भरिदिन्छौँ, यो रक्त चन्दनको बोट जस्तै उसले भनेको मतलब। त्यसैले ख्रिसको प्रेम निष्कपट होस्, रोमी 12:9 भनेको चाहिँ यही हो, सबै कुरामा प्रेम धारण गर भन्ने हामीले कलसीमा देख्छौँ होइन। त्यस्तै मैले तपाईँलाई एफिसीमा पनि भनेको छु, एफिसी 3 अध्यायमा प्रेम होइन 5 अध्यायमा, एफिसी 5:2 प्रेममा चल भनेर त्यहाँ लेखिएको छ। त्यसकारणले तपाईँलाई म यो कुरा सम्झाउन चाहन्छु, यदि तपाईँ र म पक्का क्रिस्चियन हो भनेदेखि चाहिँ मानिसहरूलाई हामी प्रेम देखाउँछौँ। मानिसहरू क्रिस्चियन भएका होलान्, अघि सुरुमै मैले भनिसकेँ बाइबल पढेका होलान्, धेरै उनीहरू सिपालु प्रचार गर्न एकदम दिमागमा सिपालु होलान्, मान्छेहरूलाई उनीहरूले ख्रिस्टलाई पक्षको कुरा गरेका होलान्, तर उनीहरूको भित्री र बाहिरी जीवन फरक छ। उनीहरूले कहिले पनि पुराना स्वभावहरू, सांसारिक तरिकाहरू, सांसारिक चाहनाहरू, अभिलाषाहरू, घमण्डहरू, लोभहरू, झुट बोल्ने कुराहरू, मान्छेलाई दुःख दिने कुराहरू, त्यसबाट कहिले पश्चाताप गरेका छैनन्। त्यस्ता मान्छेहरू कहिले पनि परमेश्वरबाट जन्मेका हुँदैनन्। धेरैचोटि के हुन्छ भने क्रिस्चियनहरूकै बिचमा, पास्टरहरूकै बिचमा सँगसँगै सबै कुरा गरिरहेछ अनि उसलाई लाग्छ म त ठिकै छु। त्यस्तो मान्छेलाई एक दिन सरप्राइज हुन्छ, उसले कहिले पनि नयाँ जन्म नलिएको हुनसक्छ। त्यस कारण हामी आफैलाई जहिले पनि जाँच्नुपर्छ, यो नोक्सान कसलाई हुन्छ, हामीलाई हुन्छ, अरूलाई हुँदैन। कसैले हामीलाई तँ चाहिँ राम्रो हुनुपर्छ भन्यो भने रिसाउनु परेन, हामी राम्रो हुनु पर्यो, बुझ्नुहुन्छ। तपाईँ जन्मनु पर्यो, तपाईँ पश्चाताप गर्नु पर्यो, येशूको निम्ति पवित्र आत्माको शक्तिमा साक्षी भएर उहाँको इच्छा पुरा गरेर उहाँको महिमा जब हामी गर्न थाल्दछौँ हामीमा फल फल्दछ, हाम्रो फलहरू फल्न सुरु गर्दछ। अनि हामीमा फल फल्न अघि साधु सुन्दर सिंहको कुरा गरे जस्तै, तपाईँलाई म यो कुरा योहन्ना 15:16 यो फल फल्ने कुराको बारेमा पढ्न चाहन्छु। फल फल्ने कुरा यहाँनिर यसरी लेखेको छ, वास्तवमा योहन्ना 15 अध्यायमा चाहिँ दागको बोट र हाँगाको कुराहरू छन्। अनि वास्तवमा यो बोट र हाँगा र फल कति सम्बन्धित कुरा छ, अनि त्यो बोट चाहिँ हाँगामा छैन भने चाहिँ त्यो हाँगा चाहिँ बोटमा छैन भने चाहिँ त्यो हाँगाको केही अस्तित्व, न फल, न जीवन, न पात, एकदम गहिरो। त्यस्तै ख्रिस येशूमा हुने कुरा होइन, मलाई तिमीहरूले चुनेनौ तर मैले तिमीहरूलाई चुने र तिमीहरूलाई नियुक्त गरे, येशू प्रभुले भन्नुहुन्छ। उहाँले चुन्नुभयो र नियुक्त गर्नुभयो, यो चुनेको र नियुक्ति गरेको कुरा चाहिँ एउटा गहिरो कुरा हो, तपाईँ र मलाई अलग गरेको कुरा हो होइन, परमेश्वरको इच्छा गर्नलाई, उहाँको महिमा गर्नलाई, कि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल रहिरहोस्। यहाँनिर फल फलाउनुको निम्ति उहाँले हामीलाई चुनेर नियुक्ति गर्नुभयो अनि हामीले फलाउनु पर्ने फल सधैँ रहनु पर्ने, त्यो चाहिँ क्षणिक फल होइन। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला उहाँले तिमीहरूलाई सोधिनुहुनेछ। अर्को पोइन्ट यहाँनिर के छ भनेदेखि, जब हामी उहाँले चाहे जस्तो फल फलाउँछन् त्यो फल चाहिँ रहिरहने हुन्छ। त्यो पनि अर्को एउटा कुरा पनि रहेछ त्यसमा, के रहेछ भने परमेश्वर पितासँगको प्रार्थनाको सम्बन्ध पनि त्यहाँ रहेछ। परमेश्वरले हाम्रो प्रार्थना सुन्ने कुरा पनि, जब हामी उहाँको निम्ति फल फलाउन थाल्छौँ उहाँले हाम्रो प्रार्थना सुन्नु हुन रहेछ। तर उहाँको निम्ति फल तब मात्र फल्छ जब हामी फल फल्ने परिस्थितिमा आउँदछौँ। अनि यसको लागि तपाईँलाई यो योहन्ना 15:16 पदको फल फलाउन बोलाउनु भएको कुरा र त्यो फल सधैँ रहने, तपाईँले ठ्याक्कै योहन्ना 12:24 हेर्नुभयो भने, म साँच्चै तिमीहरूलाई भन्दछु गहुँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ, तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। यहाँ यो कुरो एकदम जोडेर हेर्नुहोस्, तपाईँ र मलाई चुनेर उहाँले भन्नुहुन्छ जाओ र फल फलाऊ, त्यो रहिरहने फल। तपाईँ र ममा फल कतिखेर फल्छ? जतिखेर गहुँको दाना माटोमा परेर मर्नुपर्छ तब मात्र त्यसले फल फलाउँछ, नत्र भने त्यो एक्लै रहन्छ। तपाईँ र म पनि परमेश्वरमा समर्पित छैनौँ, हाम्रो जीवन उहाँमा सुम्पेका छैनौँ, हामीले फल फलाउन सक्दैनौँ। त्यस कारणले फल फलाउने कुराको योग्यता यहाँनिर मर्नु पर्ने छ। अनि तपाईँलाई म भन्छु, क्रिस्चियन सेवकाईको योग्यता के हो? कुनै पनि व्यक्ति यहाँसम्म कि त्यो पुल्पिटमा उभिएर तपाईँको लिड गर्छ नि, जुन चाहिँ गिटार बोकेर त्यहाँ माइकको अगाडि बसेर गीत गाउँछ नि, त्यो व्यक्ति मात्रै योग्य हुन्छ जो व्यक्ति चाहिँ येशूको लागि गहुँको दाना जस्तै मरेको हुन्छ, जसले आफैलाई उहाँको प्रभुत्वमा सुम्पेको हुन्छ। तपाईँ जो प्रभुत्वमा नसुम्पेर झुट हुनुहुन्छ तपाईँ परमेश्वरको दण्डमा पर्नुहुन्छ। यो एकदम सिरियस कुरा हो। त्यस कारणले हामी जुन खेलख्याल गर्ने कुराहरू गर्छौँ नि, परमेश्वर पवित्र हुनुहुन्छ, उहाँको पवित्रताको अगाडि हाम्रो पापको कारणले हामी जहिले पनि दण्डित हुन सक्छौँ, उहाँले क्षमा दिनुहुन्छ। अनि यहाँनिर अर्को पद म पढ्न चाहन्छु, योहन्ना 12:25, त्यसै गरी आफ्नो जीवनमा ज्यादै माया गर्नेले जीवन गुमाउँछ, तर आफ्नो जीवनलाई संसारमा तुच्छ ठान्नेले चाहिँ त्यसलाई अजम्मरी जीवनसम्म जोगाइराख्नेछ। अब अघि गहुँको दाना जस्तो जमिनमा परेर मर्नलाई चाहिँ को हुन्छ? जसले चाहिँ आफ्नो जीवनलाई तुच्छ ठानेर परमेश्वरको निम्ति सुम्पन्छ। अनि वास्तवमा 26 पद पढेपछि, मेरो सेवा गर्ने मलाई पछ्याउनै पर्छ। परमेश्वरको सेवा गर्नेले चाहिँ उहाँलाई पछ्याउनु पर्छ। उहाँलाई पछ्याउने भनेको चाहिँ अघि 24 पदमा उहाँले के भन्नुभयो, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ। अनि वास्तवमा यो येशू प्रभुले आफ्नो क्रुसको बारेमा भन्नुभयो। जबसम्म उहाँ क्रुसमा चढेर मर्नुहुन्न अरूको निम्ति, उहाँले अरूलाई जीवनमा ल्याउन सक्नुहुन्न। अनि उहाँलाई पछ्याउनु पर्छ यदि हामी उहाँका हौँ भने, होइन, मेरो सेवा गर्नेले मलाई पछ्याउनु पर्छ र म जहाँ छु मेरा सेवकहरू पनि त्यहाँ हुनै पर्छ, मेरो सेवा गर्नेहरूलाई मेरा पिताले आदर गर्नुहुन्छ। त्यस कारणले यो एकदमै महत्त्वपूर्ण कुरा, यही कुरालाई लगेर यो योहन्ना 17 जोड्छौँ हामीले, अघि योहन्ना 15:16, त्यसपछि योहन्ना 12:24, फल फल्न चाहिँ माटोमा परेर मर्नु पर्यो नत्र एक्लै रहन्छ। अनि यहाँ 17:19 तिनीहरूको खातिर म आफैलाई पवित्र पार्छु ताकि तिनीहरू पनि सत्यतामा पवित्र हुन्। तपाईँलाई म यो पद अर्को, अनि यहाँनिर जसरी तपाईँले मलाई संसारमा पठाउनु भयो मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु, होइन, जसरी तपाईँले मलाई संसारमा पठाउनु भयो मैले पनि संसारमा पठाएको छु। मैले तपाईँलाई यो यो 19 पद अर्को अनुवादमा हेर्न खोजेको, अर्को अनुवादमा के लेखेको छ भने, तिनीहरूको खातिर म आफैलाई तपाईँमा सुम्पिँदछु त्यसै गरी तिनीहरू पनि सत्यतामा आफैलाई सुम्पाउन्। सुम्पने कुरा आउँछ यहाँ, भन म त्यो पद खोज्न चाहन्छु, तपाईँलाई म अहिले नै पढ्न चाहन्छु त्यो कुरा, योहन्ना 17:19, त्यसपछि यो सरल अनुवाद, सरल नेपाली अनुवादमा तपाईँले हेर्नुभयो भने 19 यस्तो लेखेको छ, तिनीहरूले सम्पूर्ण जीवन तपाईँमै सुम्पन सकुन् भनेर मैले पनि आफ्नो जीवन तपाईँमा सुम्पँदैछु। यो पदलाई, तिनीहरूले सम्पूर्ण जीवन तपाईँमा सुम्पन सकोस् भनेर मैले पनि आफ्नो जीवन तपाईँमा सुम्पदैछु। त्यो तपाईँमा सुम्पने कुरा येसु प्रभुले क्रुसको बलिदानको कुरा गर्दै हुनुहुन्थ्यो। अर्को शब्दमा तिनीहरूले पनि आफ्नो सम्पूर्ण जीवन तपाईँमा सुम्पाउनु भनेको चाहिँ तपाईँ र मैले परमेश्वरको सेवाको लागि हाम्रो सम्पूर्ण जीवन सुम्पिने, हाम्रो इच्छा सुम्पिने। त्यसकारण अर्को शब्दमा भन्नुपर्दा, जबसम्म तपाईँ र म परमेश्वरलाई पुरा हृदयले सेवा गर्न सक्दैनौँ, पुरा पूर्ण रूपमा उहाँको उहाँलाई आफ्नो सम्पूर्ण कुरा सुम्पाउँदैनौँ, वास्तवमा उहाँलाई पछ्याउन सक्दैनौँ, जबसम्म उहाँलाई पछ्याउँदैनौँ हामी उहाँको इच्छा गर्न सक्दैनौँ, उहाँको हुन सक्दैनौँ। त्यसकारण त्यो उहाँको सेवा गर्नेले मलाई पछ्याउनु पर्छ भनेर उहाँले भन्नुहुन्छ। त्यसकारण तपाईँ र म जसले परमेश्वरको सेवा गर्दैछु भनेर भन्छौँ, हामीले आफैलाई उहाँमा सुम्पनु पर्छ। त्यसकारणले शरीरको येसु चाहिँ वास्तवमा येसु प्रभु मण्डलीको शिर हुनुहुन्छ, मण्डली चाहिँ येसु प्रभुको शरीर हो। त्यो कुरो हामी हेर्दछौँ, होइन, मण्डली चाहिँ येसु प्रभुको शरीर हो, आत्मिकी शरीर, अनि त्यसको शिर चाहिँ येसु प्रभु हुनुहुन्छ। अनि हामी येसु प्रभुको शरीरको एउटा भाग हुनु हो भनेदेखि कसरी सम्भव छ भने हामी नयाँ गरी जन्मनुपर्छ। जुन योहन्नाको सुसमाचार 1:12-13 तपाईँले पढ्नुपर्छ, होइन, नयाँ गरी जन्मेर मात्र हामी त्यो हुन सक्छौँ। अनि नयाँ जन्म चाहिँ साँचो पश्चाताप र विश्वास हो। अनि वास्तवमा यो क्रिस्चियन, साँचो क्रिस्चियन कस्तो हुन्छ भन्ने कुराको बारेमा राम्रो ज्ञान नभएको कारणले मिसकट क्रिस्चियनहरूले चर्च भरिएको हुन्छ। उनीहरू झुट पनि बोल्न छोडेका छैनन्, कहिलेकाहीँ व्यभिचार सोच्न पनि छोडेका छैनन्। रिस र लोभ त तुरुन्तै आउँछ, दाहा तुरुन्तै आउँछ, मान्छेको कुरा काट्ने कुरा तुरुन्तै आउँछ, तर परमेश्वरलाई पहिलो प्राथमिकता दिएर केवल परमेश्वरको इच्छा गर्ने कुरा चाहिँ हराउँछ। तपाईँले त्यस्तो खालको क्रिस्चियन देख्नुभयो भने प्रार्थना गर्नुहोस् त्यसको लागि, ताकि उसले पश्चाताप गरोस्। किन तपाईँ र म जो परमेश्वरका हौँ, हामी परमेश्वरको सेवा गर्दा येशूलाई पछ्याउनु पर्छ। पवित्र आत्माले भरिएर मात्र हामी उहाँको निम्ति जीव गवाही हुन सक्छौँ। पवित्र आत्मा बिनाको गवाहीले केही पनि काम गर्दैन, अनि पवित्र आत्माको शक्तिले मात्रै येशूको महिमा गर्न सक्छ, अनन्तको काम गर्न सक्छ। अनि त्यो नभएका क्रिस्चियनहरू चाहिँ वास्तवमा मण्डलीमा एउटा एउटा खालि बोझ मात्रै हुन्छ, होइन। अनि बाइबलमा लेखेको छ आत्मिकी एकता कायम राख्ने कुरा छ, होइन, शान्तिको बन्धनमा आत्मिकी एकता कायम राख्ने कुरा Ephesians 4:1 पावलले Ephesians मण्डलीहरूले लेखेका छन्। हरेक कुरा चाहिँ पिताको इच्छा गरेर हामी परमेश्वरलाई महिमा गर्नलाई गर्दछौँ। यसरी मण्डलीको उद्देश्य उहाँको निम्ति साक्षी हुने, पवित्रतामा, ख्रीष्टको स्वरूपमा पवित्रताको प्रतिबिम्ब गर्ने, अनि त्यसरी उहाँको निम्ति गवाही हुने, अथवा हाम्रो जीवनबाट, बोलीबाट होस्, जिउने व्यवहारबाट होस्, हामीले ख्रीष्ट येशूको प्रेमलाई मानिसहरूको बिचमा झल्काउनु पर्छ। त्यसैले त्यस्तो खालको व्यवहार गर्न चाहिँ हामीलाई पवित्र आत्माको साँच्ची नै शक्ति चाहिन्छ। अनि त्यो पवित्र आत्मा तपाईँ र ममा हुनुहुन्न भने चाहिँ हामीले त्यो केही पनि गर्न सक्दैनौँ। अनि 17:19 चाहिँ यहाँनिर के, तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु ताकि तिमीहरू पनि सत्यतामा पवित्र पार। मैले त्यो कुरालाई अघिदेखि पढिसकेको छु, होइन, हामीले आफैलाई उहाँमा सुम्पनु, तब मात्र हामी उहाँको निम्ति पठाइनेछौँ। अनि यहाँ पठाउने कुरा हामी अघि हेरिराखेका थियौँ, होइन, जसरी तपाईँले मलाई संसारमा पठाउनु भयो मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। हामी पठाउने भनेको चाहिँ सेवामा जाने, पठाउने भनेको चाहिँ अर्को देशमा, अर्को गाउँमा जाने होइन कि परमेश्वरको सेवामा खडा हुने, जहाँ जहाँ हुनुहुन्छ परमेश्वरको निम्ति बोल्न तयार हुने, परमेश्वरको निम्ति जिउन तयार हुने। अनि त्यो कुराको लागि सबभन्दा मुख्य कुरा के हुनु पर्यो, तपाईँ र ममा पवित्रता हुनु पर्यो, अथवा हामीले आफैलाई परमेश्वरमा सुम्पनु पर्यो, ताकि उहाँको इच्छा गर्न हामी तयार हुन्छौँ र उहाँको साक्षी हुने शक्ति हामीमा हुन्छौँ। अनि हामीलाई पवित्र गर्ने कुरा चाहिँ परमेश्वरको वचन, जो सत्य वचनद्वारा हामी पवित्र हुन्छौँ, जुन चाहिँ योहन्नाको सुसमाचार 17:17 हामी देख्दछौँ। त्यसकारणले यो प्रेरित 1:8 कुरा विचार गर्दा, प्रेरितहरू चाहिँ प्रेरितको पुस्तकमा उनीहरूले गरेको सेवाहरू, प्रेरितको काम तपाईँले सुरुदेखि अन्तसम्म हेर्नुभयो भने अचम्मको कामहरू तपाईँले देख्नुहुन्छ, होइन, पवित्र आत्माको उपस्थिति देख्नुहुन्छ। त्यहाँ पाप गर्ने व्यक्तिहरू भस्म भएको कुराहरू देख्नुहुन्छ। ज्वलन्त रूपमा हननिया र सफिराले गरेको झुटको कारण किरा पर उत्तिखेर मरेको देख्नुहुन्छ। आज पाप गर्नेहरू झुटा बोल्नेहरू किन मर्दैन? यो अनुग्रहको युग हो। मान्छेले पश्चाताप गर्यो भने परमेश्वरले क्षमा दिनुहुन्छ। तपाईँलाई थाहा छ, तर हनिनाले हननिया र सफिराले जस्तो पाप गर्यो भने पाप चाहिँ त पापै हुन्छ, त्यसको दोष जरुर हुन्छ। त्यसकारणले हामीले जहिले पनि सचेत हुनुपर्छ, सचेत हुनुपर्छ, जागा हुनुपर्छ। अनि परमेश्वरको सेवा चाहिँ हामीले परमेश्वरको आत्माद्वारा गर्नुपर्छ। जबसम्म हामी आफै मृत्युमा जाँदैनौँ, तबसम्म हामी परमेश्वरको लागि जीवनमा आउन सक्दैनौँ। बाइबलमा अर्को कुरा, पवित्र आत्माको शक्तिमा लिडियाको समझ खोलिदिनु भयो, जसले गर्दा लिडिया र उसको पुरै परिवारले विश्वास गरेर उनले चाहिँ मण्डली स्थापना गरेको कुरा हामीलाई थाहा छ, होइन? हजारौँको सङ्ख्यामा मानिसहरू मण्डलीमा थपिएको कुरा हामीलाई थाहा छ। कमसेकम यी प्रेरितका पुस्तकमा लेखिएका व्यक्तिहरू जो प्रेरितहरू थिए, त्यतिखेरका क्रिस्चियन अगुवाहरू थिए, कसरी परमेश्वरको आत्माबाट चलेका थिए उनीहरू। हरेक कुरा प्रार्थना गरेर सुरु गर्थे। उनीहरूले झ्यालखान जानु परे पनि बोल्न छोडेका थिएनन्। तर तपाईँ र म आज त्यही परमेश्वरलाई, त्यही सुसमाचारलाई, त्यही येशूलाई विश्वास गर्छौँ। तर हामी चाहिँ आफ्नो चाहिँ इच्छा कसरी पुरा हुन्छ त्यही नै पहिलो कुरा हुन्छ, होइन? आफ्नो चाहिँ इच्छा। त्यस कारणले प्रियहरू हो, मण्डली किन वृद्धि हुँदैन, मानिसहरूको आत्मिक किन परिवर्तन हुँदैन, किनभने हामी आफै त्यो सुरु नै गरेका छैनौँ। त्यसैले परमेश्वरमा समर्पित हुन सुरु गर्नुपर्छ। अनि हामी रूपान्तरण हुन्छौँ भनेको चाहिँ ट्रान्सफर्म भन्ने शब्द, होइन, पवित्र आत्माको शक्तिमा। अनि पवित्र आत्माको शक्ति बिना गरिएको काम संसारिक हुन्छ। अनि त्यस्ता काम गर्ने मान्छेहरू धेरै छन्, होइन? मान्छेहरू पछ्याउनु नै, हाम्रो पछि लाग्ने मान्छे धेरै हुनु नै मुख्य कुरा छैन, तर आत्मा र परमेश्वरको शक्तिमा पवित्रतामा छ कि छैन, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यस कारणले जो मान्छे अलिकति ट्यालेन्ट छ, प्रतिभा छ, क्षमता छ, सम्झन सक्ने शक्ति छ, सबै कुरा खर्र बोल्न सक्छ, एकदम डेन्जर हुन्छ। किनभनेदेखि उसले मान्छेलाई प्रभाव पार्छ, तर खास ऊभित्र चाहिँ गुदी छ कि छैन, प्रभु हुनुहुन्छ कि हुनुहुन्न। प्रभु हुनुहुन्छ भने ऊ नम्र र सत्यतामा हुन्छ, घमण्डमा हुँदैन, एकदम छर्लङ्ग एकैछिनमा देखिन्छ। प्रियहरू हो, तपाईँ र ममा आत्मिक आँखा छ भने मान्छेको जीवनको आत्मिक कुरा छ कि छैन, त्यो बाहिरी बोक्रे सुपरफिसियल हो कि गहिराईमा छ भन्ने कुरा प्रष्ट थाहा हुन्छ। वास्तवमा परमेश्वरले हामीले जे जे दिनुहुन्छ, परमेश्वरको इच्छा गर्नलाई दिनुहुन्छ। हाम्रो प्रतिभा हाम्रो नामको लागि, महिमाको लागि होइन। अनि अर्को कुरो, हामी कहिलेकाहीँ के गर्छौँ भने मान्छेले एउटा कुरा राम्रो गर्यो भने फलानु यस्तो उस्तो भन्न थाल्छौँ। डोन्ट से द्याट। परमेश्वरको बारेमा महिमा गर्नुहोस्। मान्छेको बारेमा गर्न थाल्यो भने त्यो घमण्डले फुलाउनुहुन्छ, अनि त्यो मान्छे घमण्डले फुलेर नाश हुन्छ। प्रियहरू हो, तपाईँको जीवनमा पनि परमेश्वरको महिमा हुनुपर्छ। उहाँको इच्छा गरेर ख्रिस्टलाई महिमा गर्ने हर पलमा, यहाँसम्म कि तपाईँको परिवार, छोराछोरी, सम्पत्ति, हरेक कुरामा परमेश्वरको इच्छा गर्नुपर्छ। तपाईँ र म परमेश्वरलाई पछ्याउँदैछौँ भने छोराछोरीको जीवन परमेश्वरको इच्छा गर्नलाई, कसरी परमेश्वरको इच्छा उनीहरूको जीवनमा के हो भनेर पत्ता लगाउनलाई हामीले ध्यान दिनुपर्छ। धेरै जस्तो बाबुआमाले छोराछोरीलाई धेरै पढोस्, जागिर खाओस्, धनी होस्, राम्रो पे गरोस्, तर परमेश्वरको कुरा कमैले सोच्छ। कहिलेकाहीँ परमेश्वरको कुरा गर्दा नोक्सान हुन्छ, झुट्टा नबोल्दाखेरि फाइदा हुँदैन। तर प्रियहरू, तपाईँ परमेश्वरको हुनुहुन्छ भने परमेश्वरको काम गर्नुपर्छ, झुट्टा होइन। मतलब सबै कुरा येशु ख्रिस्टले सृजना गर्नुभयो, उहाँको लागि, येशु ख्रिस्टको लागि सबै कुरा उहाँले आफ्नो लागि सृजना गर्नुभएको छ। अनि यो कुरा हामीले बुझ्नुपर्छ। अनि यहाँ यसरी लेखेको छ, सबै कुरा येशुले गर्नुभयो उहाँकै लागि। कलसी 1:16 के छ? किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए, स्वर्गमा र पृथ्वी माथि भएका दृश्य अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै उहाँकै निम्ति सृजिएका हुन्। प्रियहरू, यो कुरो क्लियर बुझ्नुपर्छ। तपाईँले आफैले महिमा लिनु हुँदैन। त जतिसुकै तपाईँ निपुणमा हुनुहोस्, धन्यवाद नखोज्नुहोस्। तपाईँको नाम सबैको भन्दा अगाडि र केही कुरा इज्जतदार प्रकारले राखेको नखोज्नुहोस्। परमेश्वरको सेवाबाजी खोल्नुहोस्। यदि तपाईँमा परमेश्वरको आत्मा हुनुहुन्छ भने तपाईँलाई परमेश्वरले उठाउनुहुन्छ। कलसी 1:17 उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। अठारमा, उहाँ शरीर अर्थात् मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, मरेकाहरूबाट जीवित हुनेमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च हुन्। येशु प्रभु सर्वोच्च हुनुहुन्छ, उहाँ मण्डलीको शिर हुनुहुन्छ, अनि तपाईँ र म वास्तवमा मण्डलीमा येशुको शरीरका अङ्गहरू हौ। अनि त्यस्तै प्रकारको भूमिका तपाईँ र मैले निभाउन सकेका छौँ कि छैनौँ, यो चाहिँ एउटा महत्त्वपूर्ण प्रश्न हो। कलसी 1:20 परमेश्वरले उहाँका पुत्र क्रे उहाँको क्रुसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस् उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। तपाईँ र मलाई परमेश्वरसँग मिलापमा येशूको क्रुसको रगतद्वारा ल्याउनु भयो। तपाईँ के साँच्चै त्यो रगतद्वारा सफा भएर परमेश्वरको सम्बन्धमा मिलापमा आउनु भएको छ? त्यसमा ध्यान दिनुहोस् प्रियहरू, हो अरू कुनै कुरामा होइन, राम्रो हुने कुरामा होइन, सबैभन्दा सिपालु हुने कुरामा होइन प्रियहरू, हो ख्रिस्टसँग सम्बन्ध हुने कुरामा, नम्र र आज्ञा पालन गर्ने कुरामा, इमान्दार बन्ने कुरामा, पवित्र जीवन जिउने कुरामा, केवल परमेश्वरको महिमाको लागि जिउने कुरामा, यो कुरामा ध्यान दिनुहोस्। जब जति पनि ख्रिस्टमा विश्वास गरेका छन् तिनीहरू नयाँ सृष्टि भएका हुन्छन्, यदि ख्रिस्टमा साँच्चै विश्वास गरेका छन् भने। यो येशु ख्रिस्टद्वारा 2 कुरन्थी 5:17 हामीले हेरेका थियौँ, येशु ख्रिस्टद्वारा उनीहरू नयाँ सृष्टि भएका हुन्छन् होइन। यसकारण यदि कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो कुरा बितिगएका छन्, अब नयाँ आएका छन्। यो येशुको रगतद्वारा उहाँको क्षमाद्वारा हुने कुरा हो, त्यसमा हामीले घमण्ड गर्ने बाटो छैन। Ephesians 2:9 त्यही छ, कामद्वारा होइन, नत्र तिमीहरूले घमण्ड गर्नेछौ। प्रियहरू, हामी सबैभन्दा असल भएर अरूले ओहो स्याबासी गर्ने, मलाई त्यस्तो लाग्छ कहिले काहीँ मान्छेले मलाई धेरैचोटि मेरो जीवनमा सधैँ मान्छेले स्याबासी नै गरेको, मक्ख फुल्ने एकदम छिटो आउँछ, तर मलाई थाहा छ त्यो सबभन्दा गलत छ। मैले त परमेश्वरको अगाडि मानिसको अगाडि विनम्र रहनुपर्छ, आफैलाई नम्र बनाउनुपर्छ, यो नै परमेश्वरको इच्छा हो। Colossians 1:21-22 पढ्छौँ, एकपल्ट तिमीहरू आफ्नो दुष्ट चालको कारण परमेश्वरदेखि बिरान भएका थियौ र आफ्नो मनमा शत्रु भएका थियौ, तर अब त तिमीहरूलाई उहाँको दृष्टिमा पवित्र निष्खोट निर्दोष उपस्थित गराउन उहाँले तिमीहरूलाई आफ्नो भौतिक शरीरको मृत्युद्वारा मिलापमा ल्याउनु भएको छ। घरिघरि यो मिलापको कुरा किन आएको छ भने परमेश्वरको सम्बन्धमा ल्याउनलाई, उहाँसँग संगतिमा ल्याउनलाई येशु ख्रिस्टको भौतिक शरीर क्रुसमा मर्नु पर्यो। त्यहाँ मात्रै होइन, येशुले स्वर्ग छोडेर सबै दुःख संसारमा आएर भोगेर मानिस भएर यो सबै कुरा गर्नुभयो, जसले गर्दाखेरि उहाँको दृष्टिमा हामी पवित्र निष्खोट निर्दोष हुनु पर्यो। यो कुरो परमेश्वर गराउन चाहनुहुन्छ। तपाईँ र ममा दोष छ, खोट छ, अपवित्रता छ अहिले भने क्रुसको काम भएको छैन, त्यो कुरो हामीले प्रष्ट बुझ्नुपर्छ। क्रुसको काम हामीमा हुनु पर्यो, क्रुसको काम हुनु पर्यो। त्यसकारण यहाँ अघि मैले यो पढिसकेँ, यो सब परमेश्वरबाट भएको, जसले हामीलाई ख्रिस्टद्वारा आफ्नो आफूसँग मिलापमा ल्याउनु भएको छ। त्यसकारणले तपाईँ हामी भन्ने गर्छौँ क्रिश्चियन धर्म चाहिँ धर्म होइन, खासमा यो त एउटा सम्बन्ध हो, त्यो सम्बन्धमा सबै कुराको आशिषको एउटा प्याकेज आउँछ। Ephesians 1:3 लेखेको छ नि, तपाईँलाई Ephesians 1:3 म पढ्न चाहन्छु। वास्तवमा हामी येशु प्रभुमा विश्वास गरेर हाम्रो प्रभु येशु ख्रिस्टका पिता परमेश्वरलाई धन्यवाद होस्, उहाँले येशु ख्रिस्टमा तिमीहरूलाई स्वर्गीय स्थानमा प्रत्येक आत्मिक आशिष दिनुभएको छ। स्वर्गीय स्थानमा प्रत्येक आत्मिक आशिष उहाँले दिनुहुन्छ। जब हामी ख्रिस्टको सम्बन्धमा, परमेश्वरको सम्बन्धमा ख्रिस्टद्वारा आउँछौँ मिलापमा, हामी प्रत्येक आशिषको सहभागी हुन्छौँ, किनभने हामी परमेश्वरको छोरा छोरी भएका हुन्छौँ। अनि त्यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। येशूको क्रुसको बलिदानबाट तपाईँ र मलाई यसरी परमेश्वरले आफ्नो सम्बन्धमा ल्याउनु भएको छ। अनि यो Colossians 2:21 पढ्यो भनेदेखि हामी ख्रिस्टमा परमेश्वरको धार्मिकता बनौँ भने परमेश्वरले पाप नै नगर्नु हुनेलाई हाम्रो निम्ति पाप शुद्धिकरणको बलिदान तुल्याउनु भयो। तपाईँले प्रष्ट बुझ्नुभयो होइन, तपाईँ र म ख्रिस्टको धार्मिकता, परमेश्वरको धार्मिकता, ख्रिस्ट हामीमा परमेश्वरको धार्मिकता भनेको चाहिँ तपाईँ र म परमेश्वरको अगाडि निर्दोष ठहरिने चाहिँ हाम्रो क्षमताले पुग्दैन, हुँदै हुँदैन, केहीले हुँदैन, तर ख्रिस्टको धार्मिकताले हुन्छ। त्यो ख्रिस्टको धार्मिकता हामीलाई प्राप्त गर्नलाई येशूले तपाईँ र मेरो लागि पाप बन्नुभयो र हामीलाई शुद्धिकरणको बलिदान उहाँ आफै हुनुभयो र हामीलाई शुद्ध गर्नुभयो। यो कुरो हामीले प्रष्ट बुझ्नुपर्छ। त्यस कारणले यो सबै कुरा परमेश्वरबाट भएको हो भनेर हामीले यहाँ हेर्दछौँ। अनि तपाईँलाई म यो दोस्रो कोरन्थी 5:15 पनि पढ्न चाहन्छु। अनि उहाँ सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू आफ्नै लागि होइन तर तिनीहरूको लागि मर्नुहुने र फेरि पुनर्जीवित हुनुहुनेको लागि बाँचुन्। यहाँ अर्को उद्देश्य पाउँछौँ, अघि मिलापको सेवा, यहाँ के छ, अब हामी बाँच्नेहरू चाहिँ उहाँ जसको लागि मर्नुभएको थियो तिमीहरूको लागि हामी पनि बाँचौँ। अर्को शब्दमा भन्नुपर्दा येशु ख्रिस्टको लागि, परमेश्वरको लागि उहाँलाई चिन्नुपर्ने व्यक्तिहरूलाई उहाँसम्म ल्याउने, उहाँको मिलापमा ल्याउने त्यो सेवाको लागि तपाईँ पनि बाँच्नुहोस्। अर्को शब्दमा भन्नुपर्दा क्रिस्चियन जीवन चाहिँ अरूको सेवाको लागि हुनुपर्ने जीवन होइन, आफ्नै लागि होइन। त्यस कारणले जब त्यो प्रकारले हामी जिउँछौँ हामी परमेश्वरको महिमा गर्छौँ। यसैको 14 पद पनि हामी हेर्छौँ, ख्रिस्टको प्रेमले हामीलाई बाध्य गराउँछ। पावलले के भन्छ, ख्रिस्टको प्रेमले बाध्य गराउँछ भनेको मतलब, किनभने हामीलाई यो निश्चय छ कि सबैका निम्ति एकजना मर्नुभएको हुनाले सबै मरे, भनाइको मतलब सबै मरे। यहाँनिर यो बुझ्न गाह्रो छ अनुवादले गर्दाखेरि, ख्रिस्टको प्रेमले बाध्य गराउँछ भनेको चाहिँ यस्तो प्रेम ख्रिस्टको प्रेम छ जुन चाहिँ हामीमा खनाइएको छ रोमी 5:3 पवित्र आत्मा जो हामीलाई दिएको छ त्यो पवित्र आत्माद्वारा उहाँको प्रगाढ अगापे प्रेम हामी खनाएको छ। त्यो प्रेमद्वारा हामी अरूलाई प्रेम गर्छौँ। त्यो मात्रै होइन, जुन प्रेम ख्रिस्टले हामीलाई देखाउनु भएको छ अब हामीले मानिसहरूलाई देखाउनु पर्ने प्रेम चाहिँ हामीले जसरी पनि देखाउनु पर्छ, किनभने ख्रिस्टको प्रेमले हामीलाई बाध्य गराउँछ। अनि एकजना मर्नुभयो येशू प्रभु, त्यस हुनाले अब सबै मर्नुपर्छ भनेको चाहिँ हामी पनि शारीरिक कुराको लागि, पापको लागि, घमण्ड लोभको लागि मर्नुपर्छ र परमेश्वरमा जिउनुपर्छ। भन्न खोजेको कुरा त्यो हो यहाँनिर, होइन, हामी परमेश्वरमा जिउनुपर्छ, हृदयको कुरा हुनुपर्छ, बाहिरी कुरामा होइन। हामीले बाहिरी कुरामा घमण्ड गर्ने होइन। हाम्रो एटिच्युड, हाम्रो धारणा के छ एकदम महत्त्वपूर्ण। हाम्रो धारणा कस्तो छ त्यसैबाट थाहा हुन्छ कि हामी कस्तो खालका व्यक्तिहरू, हाम्रो धारणाबाट थाहा हुन्छ। 1 कोरन्थी 6:19 हामी हेर्छौँ, के तिमीहरू जान्दैनौ कि तिमीहरूका शरीर पवित्र आत्माको मन्दिर हो, उहाँ तिमीहरू भित्र बास गर्नुहुन्छ र उहाँलाई तिमीहरूले परमेश्वरबाट प्राप्त गरेका छौ, तिमीहरू आफ्नै होइनौ। यहाँनिर एकदम प्रश्न लेखेको छ, जो व्यक्ति परमेश्वरमा समर्पित भएर येशूलाई प्रभु मान्छ जीवनको, त्यसमा पवित्र आत्मा आउनुहुन्छ र बस्नुहुन्छ, बास गर्नुहुन्छ, है, तिमीभित्र बास गर्नुहुन्छ पवित्र आत्मा भनेको चाहिँ परमेश्वर। त्यस कारण हामीलाई परमेश्वरको मन्दिर पनि भनिन्छ, पवित्र आत्माको मन्दिर यहाँ लेखा छ। तपाईँले 3 अध्याय 1 कोरिन्थीमा हेर्नु भने परमेश्वरको मन्दिर भनेछ। त्यो कसरी, किनभनेदेखि पवित्र आत्मा जिउनुहुन्छ, त्यो कोसँग जिउनुहुन्छ, जसले हाम्रो हृदयको सिंहासनमा प्रभु येशूलाई राखेका हुन्छ, आफै होइन, आफ्नो इच्छा अनुसारको गर्दैन, अनि उहाँलाई तिमीहरूले परमेश्वरबाट प्राप्त गरेका छौ, अनि हामी आफ्नै होइनौ, किनभने यहाँनिर लेखेको छ तिमीहरू त मोल तिरेर किनिएका हौ, येशु ख्रिस्टको बहुमूल्य रगतको मूल्य तपाईँ र मलाई येशु प्रभुमा परमेश्वरको सम्बन्धमा ल्याउनलाई उहाँले चुकाउनु भएको छ, त्यो मूल्य तिरिदिनु भएको छ। यसकारण आफ्नो शरीरद्वारा परमेश्वरको आदर गर। अब तपाईँलाई मैले सुरुमा भनेको मण्डलीको उद्देश्य परमेश्वरको महिमा गर्ने, त्यसकारण हामीले परमेश्वरको लाई आदर गर्नुपर्छ, परमेश्वरको महिमा गर्नुपर्छ। यही कुरा एकदम महत्त्वपूर्ण छ। येशूले भन्नुभयो मेरो भोजन नै मलाई पठाउनेको इच्छा पालन गर्नु र उहाँको काम पुरा गर्नु हो। त्यस कारणले हामी आफ्ना होइनौँ। यदि तपाईँ साँच्चो क्रिस्चियन हुनुहुन्छ भने हामी आफै आफ्ना होइनौँ। त्यस कारण हामीले परमेश्वरको आदर गर्नुपर्छ भनेको परमेश्वरलाई महिमा गर्नुपर्छ। आजदेखि उसो, अघि त्यो चार्ल्स बर्न्सको कुरा हामीले, विलियम चार्ल्स बर्न्सको कुरा गर्यो जो चाइनामा परमेश्वरको महिमा गर्न गए भने थियो, तपाईँहरू मेरो हृदयमा आज त्योभन्दा कति पनि कम हुनुहुँदैन। परमेश्वरको महिमामा जिउने हर कुरा सोच्नुहोस्, बोल्नुहोस्, गर्नुहोस्, एभ्रिथिङ, हरेक कुरा परमेश्वरको महिमाभन्दा फरक गर्नु भएको छ भने तपाईँ परमेश्वरको आज्ञा पालन गर्नुहुन्न। बिहानदेखि बेलुकासम्म, सुत्ने बेलामा, उठ्ने बेलामा परमेश्वरको महिमा एक नम्बरमा तपाईँको जीवनमा आउनु पर्यो, किनभने हामी आफै आफ्ना होइनौँ। तपाईँ सोच्नुहोस्, मौका लिनुहोस्, त्यस्तो छैन भने, दुई जिब्रे छ भने अहिले समर्पण गर्नुहोस्, प्रभुलाई भन्नुहोस्, किन प्रभु सुन्नुहुन्छ, यहीँ हुनुहुन्छ हाम्रो बिचमा, पवित्र आत्मामा हामीमा आउनुहुन्छ। आफैलाई समर्पण गरौँ, परमेश्वरको महिमामा जिउँ। आउनुहोस् हामीहरू प्रार्थना